नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी धान रोप्दा के कुरामा ध्यान दिने र विद्यार्थीलाई स्कूलमै कृषि खेती सिकाएर कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौं। आजको कार्यक्रम शुरू गरौं यो हप्ताका केही कृषि गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी मदन पौड्याल।
महोत्तरीको गौशाला नगरपालिका 8 बेलगाछीमा अत्याधिक गर्मीका बेला धान रोप्दा रोप्दै एक महिलाको ज्यान गएको छ। धान रोपिरहेका दुई महिला बेहोश भएका छन्। ज्यान गुमाउनेमा 35 वर्षीय सिकिल देवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो। सर्लाहीको हरिपुर नगरपालिकाले नगरभित्रका किसानलाई निशुल्क उन्नत जातको धानको बिउ वितरण गरेको छ। नगरपालिकाको कृषि शाखाले किसानलाई निशुल्क सोना मनसुली सावक त्रणी जातको 2315 किलो धानको बिउ वितरण गरेको कृषि शाखा प्रमुख अम्बिका मैनालीले जानकारी दिनुभयो। जिल्ला कृषि विकास कार्यालयले 515 किलो र नगरपालिकाले 295 किलो गरेर जम्मा 2315 केजी धानको बिउ वितरण गरेको हो। अछामको रामारोशन गाउँपालिकामा उत्पादन भएको वर्षे आलुले बजार नपाउनेमा स्थानीय कृषकहरू चिन्तित भएका छन्। विगतका वर्षहरूमा भन्दा यो वर्ष आलु उत्पादन निकै बढ़ी भएको र आलुले बजार नपाउने चिन्ताले सताएको सुतारकी कृषक नवीना भण्डारीले बताउनुभयो। जुम्लाबाट भित्राइएको कोमल सेतो जातको वर्षे आलु व्यावसायिक रूपमा लगाएका कृषक समूह र किसानले आलु खनेर भित्राइसकेपछि बिक्रीका लागि समस्या रहेको स्थानीय कौशिल्ला रावलको भनाई छ। महोत्तरीका उखु किसानको आन्दोलन तत्कालका लागि स्थगित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले एक हप्ताभित्र उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो। मन्त्रीको आश्वासनसँगै गएको 6 गतेदेखिको अनसन पनि स्थगित भएको छ। उखु किसानले एभरेस्ट चिनी मिल लगायत मिलको गेटमा लगाएको ताला भने खोलेका छैनन्। महोत्तरीका किसानले उखु बिक्री गरे बापत झण्डै 2.25 अर्ब रूपियाँ भुक्तानी लिन बाँकी छ। धनकुटा नगरपालिकाले किसानलाई 7 वटा हाते ट्याक्टर वितरण गरेको छ। गोरु जोतेर गरिने परम्परागत रूपमा खेती गर्ने तरिकालाई विस्थापित गरेर व्यावसायिक कृषि प्रणालीको शुरूआत गर्न नगरपालिकाले किसानलाई हाते ट्याक्टर अनुदानमा उपलब्ध गराएको हो। नगरपालिकाले 83% अनुदानमा नगरका विभिन्न 7 वटा कृषि समूहलाई 73,000 मूल्य पर्ने 5,11,000 बराबरको हाते ट्याक्टर वितरण गरेको नगर प्रमुख चिन्तन तामाङले बताउनुभयो। ओखलढुङ्गाका स्थानीय तहले आफ्नो बजेटमा कृषि विकासलाई प्राथमिकतामा राख्न थालेका छन्। चालू आर्थिक वर्षको बजेटमा माग भए अनुसार नै बजेट विनियोजन गरे पनि आगामी वर्षका लागि कृषिलाई प्राथमिकता दिन थालिएको हो। ओखलढुङ्गाका 8 स्थानीय तहमध्ये 4 वटा स्थानीय तहले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र खानेपानीसँगै कृषिलाई पनि मुख्य प्राथमिकतामा राखेका छन्। स्याङ्जाको भिरकोट नगरपालिकाका विभिन्न स्थानका किसानले व्यावसायिक रूपमा गाई पालन गर्दै आएका छन्। भिरकोट एक बैरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूह मार्फत 40 लाख रूपियाँ बिना धितो ऋण उपलब्ध गराएपछि किसान यस पेसाप्रति आकर्षित भएका हुन्। किसानले उत्पादन गरेको दूधलाई सहकारीले घर घरमै पुगेर संकलन गर्ने व्यवस्था मिलाएको छ।
यो हप्ताका कृषि गतिविधि सुनेपछि अब लागौं असारे महिनाको धान रोप्ने चटारोतिर। यो वर्ष समयमै पानी परेपछि धेरै किसानहरू अहिले खेतमा धान रोप्न व्यस्त हुनुहुन्छ। पर्याप्त पानी परेको र छिटो रोप्दा छिट्टै पाक्ने भएकाले अहिले धेरै किसान बिहानदेखि बेलुकासम्म धान रोप्न खेतबारीमा हुनुहुन्छ। तर यो चटारोसँगै दिउँसोको चर्को गर्मीले किसानलाई समस्या पनि भएको छ। धान रोप्ने चटारोसँगै धान रोप्दा के कुरामा विचार पुर्याउने भनेर मैले नेपाल कृषि अनुसन्धान परिषद नारका धानबाली विज्ञ हरिकृष्ण उप्रेतीसँग कुराकानी गरेको छु। यहाँलाई कार्यक्रममा स्वागत छ प्रीतिजी।
हस्, धन्यवाद।
अहिले तराईमा हामीले अघि समाचारमा पनि सुन्यौं, तराईमा धेरै गर्मीको बेला पनि साँझ बिहान दिउँसो नबनिकन धान रोपिरहेका छन् धेरै किसानले अहिले। तर गर्मी धेरै बढेपछि केही महिलाको धान रोप्दै गर्दा ज्यान गएको समाचार पनि सुन्यो। यसले किन आत्तिने, खास गरी धान रोप्दा चाहिँ यो एकदमै आपद विपद गरेर रोपिरहनु भएको छ कति बेला, यसलाई विस्तारै रोप्दा हुँदैन र भने धान चाहिँ?
एकदम सही कुराहरू अहिले तपाईँले उचाल्नु भयो। यो धान रोप्नको लागि चाहिँ साधारणतया पानीको प्रयोग गरिन्छ। पानीको प्रयोग गरेको ठाउँमा चाहिँ त्यसरी ऊ चाहिँ ज्यान नै जाने हिसाबमा चाहिँ नहुनु पर्ने। अब तैपनि त्यो केसमा चाहिँ कुनै कारणले गर्दाखेरि त्यसरी ज्यान गएको हुनसक्छ। बढी तातो भएको बेलामा त्यो जमिनमा प्रयोग गरेको पानी तातेर र अनिखेर शरीरमा चाहिँ बढी डिहाइड्रेसन भएको कारणले पनि त्यसरी ज्यान गएको हुनसक्ला होइन। तर अहिलेको अहिले त सुरुवातको अवस्था छ र हाम्रा मौसम विज्ञहरूको भनाइअनुसार यस वर्ष हाम्रो नर्मल वर्षा हुन्छ। ऐपछिको भन्दा पोहोर पोहोरको भन्दा बढी वर्षा हुन्छ। त्यस कारणले आत्तिनुपर्ने आवश्यकतै छैन। भर्खर शुरूआत भएको छ, समयमै शुरूआत भएको छ। मनसुन पूर्वबाट पश्चिमतिर आउँदैछ। यो हिसाबले हामीले अहिले धान रोप्नलाई धेरै त्यसरी हतार हतार गरेर आत्तिनै पर्ने अवस्था चाहिँ छैन। अब किसान दाजुभाइहरूको के हुन सक्ला भनेदेखि, जुन आकाशे खेतीमा मात्रै भर परेर खेती गर्ने ठाउँमा चाहिँ पछि पानी पर्छ कि पर्दैन भन्ने हिसाबले अहिले होपारपापी गरेर उहाँले रोपिरहनु भएको होला। त्यो कुरालाई चाहिँ उहाँले चाहिँ अहिले निर्धक्कसँग भन्नुभयो, मौसम विज्ञहरूको भनाइअनुसार निर्धक्कसँग अहिले चाहिँ हामी धान रोप्न पाउँछौँ। बढीभन्दा बढी खेत चाहिँ हामीले धानको चाहिँ कभर धान रोपाईँबाट हुन सक्छ भन्ने अनुमान चाहिँ हामी कृषि विज्ञहरूले चाहिँ लिइरहेको अवस्था छ। त्यस कारणले यसरी धेरै हतार हतार गरेर अहिले रोपिहाल्नु पर्ने, त्यस्तो बितिहाल्नु पर्ने अवस्था छैन। त्यस कारणले मेरो अनुरोध के छ भने, यसरी धान रोप्नै पर्ने अवस्था भयो, उहाँलाई चाहिँ अब कुनै अरू कारणबाट त्यसरी छिटो रोप्नु पर्ने छ भने बरू बिहान बेलुका रोप्न सकिन्छ। अनि त्यसमा चाहिँ अब यस्तो बढी गर्मी भएको बेलामा चाहिँ डिहाइड्रेसन बढी हुन्छ, पानीको भएको हुनाले पसिना धेरै आउँछ, पसिना गएपछि पानी शरीरमा पानीको कम हुन्छ। त्यस कारणले बेला बेलामा पानी पिउनु पर्यो। अनिखेर यस्तै हिजो आज पाउने खरबुजा तर काँक्रोहरू यस्ता प्रयोग गर्नु पर्यो खानामा। त्यो भएपछि बढी शरीर चाहिँ मा चाहिँ डिहाइड्रेसन हुन पाउँदैन। त्यसै गरी कपडा लाउनेखेरि चाहिँ हामी गर्मी भयो भनेर पुरा जिउ चाहिँ नाङ्गो गर्ने हिसाबले लाउँछौँ, तर सुतीको कपडा शरीर ढाक्ने गरेर लगाउनु पर्यो। यो गर्यो भनेदेखि चाहिँ हामी गर्मीमा पनि हामी केही हदसम्म हामी गर्न सक्छौँ। अरू देशको तुलनामा, अरू गर्मी तराईको के अरे इन्डियातिरको, पाकिस्तानतिरको, बङ्गलादेशतिरको तुलनामा त हामी कहाँ त त्यति धेरै गर्मी भएकै छैन। तर पनि हामी बाँध्न परेको कारणले यी कुरा हुन सक्छन्। त्यस कारणले यी अहिले भनिएका कुराहरूमा ध्यान दियौँ भनेदेखि त्यति असहज नहुन सक्छ जस्तो लाग्छ।
बिस्तारै रोप्नुहोस्, आत्तिनु पर्ने कारण केही छैन।
आत्तिनु पर्ने अवस्था त छँदै छैन। अहिले मौसम विज्ञ, हाम्रो यो साउथ एसियन रिजनको मौसम विज्ञहरूको यो विगत 10-12 दिन अगाडि एउटा गोष्ठी भएको थियो, उहाँहरूको चाहिँ निचोड के छ भने, उहाँहरूको एनालाइसिस, उहाँहरूको विश्लेषणको आधारमा यो वर्ष नेपालमा करिब करिब 1500 mm भन्दा बढी नै पानी पर्छ र त्यो चाहिँ लामो समयसम्म, पोहोर पोहोरको भन्दा लामो समयसम्म चाहिँ पानी हामी कहाँ पर्छ भन्ने अनुमान चाहिँ गरेको हुनाले अहिले धानबाट चाहिँ हामी धान लगायत अरू बर्खे बालीको पनि राम्रो उत्पादन हुन्छ भन्ने अनुमान चाहिँ हामी गरिरहेछौँ।
अब धान रोपिरहेछन्, धान रोपिरहँदा राखेको ब्याडलाई खेतमा सार्ने कुरा छ, कोही अरू के कुरामा ध्यान दिने त धान रोप्दाखेरि खास गरी?
एकदम अहिलेको सही एकदम समसामयिक विषय कुरा उठाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब अहिले धान रोप्ने बेला भएको छ, जसले चाहिँ समयमै ब्याड राख्नु भएको छ र पानीको व्यवस्था भएको ठाउँमा वर्षात पनि अहिले भइरहेको अवस्थामा चाहिँ धान रोप्ने बेला भएको छ। त्यस कारणले किसानहरू धान रोप्नलाई व्यस्त हुनुहुन्छ। यो बेलामा उहाँहरूले विशेष ध्यान दिनुपर्ने कुरा 2-3 कुरा मैले यहाँलाई किसान दाजुभाइलाई यहाँको मिडिया मार्फत भन्न चाहन्छु। पहिलो कुरा, धान रोप्नखेरि चाहिँ जग्गा तयारी गर्नेखेरि चाहिँ मल खादको व्यवस्था गर्नु पर्यो मुख्य कुरो। अहिले हाम्रो किसान दाजुभाइहरूले चाहिँ खालि डिएपी मल र युरिया मल मात्रै प्रयोग गर्नुहुन्छ र पोटास भन्ने मल चाहिँ प्रयोग गर्नुहुन्न, जसले गर्दाखेरि चाहिँ रोगका समस्याहरू बेला बेलामा देखा पर्छन्। अनि त्यसपछिबाट आएर यो अलिकति पानी 2-4 दिन पानी परेन भनेदेखि त्यो खडेरी सहन सक्ने क्षमता पनि गुमाउँछ धानले। त्यस कारणले मेरो अनुरोध के छ भने, अहिले रोप्ने बेलामा सिफारिस गरे अनुसारको पोटास मल पनि अहिले चाहिँ हाल्ने गर्न म चाहिँ विशेष अनुरोध गर्छु, जसले गर्दाखेरि बिरुवाको चाहिँ यो स्ट्रेस सहन सक्ने, भनेको स्ट्रेस भन्दाखेरि अब के भन्ने, त्यो चाप अथवा यो बाहिरी
तातो
अथवा धेरै खडेरी अथवा रोग यी आदि कारणले जुन स्ट्रेस पर्छ बिरुवामा, त्यो चाहिँ सहन सक्ने क्षमता बढाउँछ। त्यस कारणले पोटासियम मल हाल्नु पर्यो र हाम्रो हाम्रो देशको माटोमा चाहिँ किसान दाजुभाइहरूले पोटास विगतमा नहालेको कारणले र गोबर मलहरू कम्पोस्ट मलहरू पनि प्रयोग नगरेका कारणले पोटासको मात्रा चाहिँ दिनदिनै घट्दै गइरहेको अवस्था छ। त्यसकारणले हाम्रो खेतमा नेपालको तराईदेखि मध्य पहाड़ उच्च पहाड़सम्म नै अहिले चाहिँ पोटासको माटोमा चाहिँ पोटासको मात्रा चाहिँ घट्दै गएको अवस्था भावनाले पोटासिक मल हाल्नको लागि चाहिँ विशेष अनुरोध गर्छु एउटा कुरो। दोस्रो कुरो भनेको मल हाल्दाखेरि चाहिँ यो अहिले बाउसे गरिसकेपछि पानी चाहिँ बगेर जान नदिने गरेर माथिबाट आउने पानी पनि बरु बन्द गरेर त्यसरी चाहिँ हाल्नलाई चाहिँ अनुरोध गर्छु। यदि उहाँहरूले चाहिँ पानी बगिरहेको अवस्थामा मल हालिदिनु भने त्यो मल चाहिँ अरूमा बगेर जान्छ र बिरुवाले नपाउन सक्छ। त्यस कारणले बरु त्यसो गर्न सकिँदैन भने बरु दुई तीन दिनपछिबाट चाहिँ हालिदिनु भए हुन्छ। बरु यसरी बगिरहेको पानीमा मल नहाल्नलाई चाहिँ विशेष अनुरोध गर्दछु। भने अब अर्को कुरा चाहिँ रोप्ने बेलामा धेरै बाक्लो पनि रोप्नु भएन, धेरै पातो पनि रोप्नु भएन। उहाँहरूको जात अनुसार कस्ता खालका जातहरू लगाउनु भएको छ, लामो समयसम्म लाग्ने जातहरू छन् भनेदेखि बढी गाँझ आउने खालका जात हुन्छन्, लामो समय पाक्ने जातहरू भने तिनीहरूलाई चाहिँ 20x20 सेन्टिमिटर भन्छौँ हामी। एक लाइनदेखि अर्को लाइनको दूरी 20 सेन्टिमिटर र एक बोटदेखि अर्को बोटको दूरी 20 सेन्टिमिटरको दरले रोप्नलाई चाहिँ हामी अनुरोध गर्छौँ। र एउटै रोप्दाखेरि पनि धानको चाहिँ गाँझ आउने चरित्र हुन्छ, त्यस कारणले धेरै चार पाँचवटा तराईतिर खास गरेर बढी हाल्ने चलन छ, त्यसरी चाहिँ नहालिदिनु होला। बरु छानेर जरा नचुटिएका बिउ बेर्नाहरू चाहिँ रोप्नुहोस्, एउटा बढीमा दुईवटा बिरुवा बेर्ना रोप्नुहोस्। त्यो भएपछि बढी गाँझ हाल्छ र अनिखेर बिरुवाले राम्रो उत्पादन दिन सक्छ। र अनिखेर रोप्ने बेलामा पनि अब पानी धेरै हालेर रोप्नु भने त्यो बिरुवाले राम्रोसँग चाहिँ जरा चाहिँ हिलोमा नजान सक्छ। त्यस कारणले पानी धेरै छिपछिपो हिलोमा रोप्यो भनेदेखि बिरुवाको चाहिँ राम्रोसँग चाहिँ हामी जरा चाहिँ हिलोमा रहन्छ र उत्रिँदैन। त्यस कारणले पानी ठिक्क पारेर रोप्नु पर्यो र धेरै गाडेर पनि रोप्नु भएन। धेरै गाडेर रोप्दाखेरि पछि गाँझ आउनलाई असजिलो हुन्छ। त्यस कारणले ठिक्क हामी चाहिँ भन्छौँ 5 सेन्टिमिटर बढीमा 5 सेन्टिमिटर चाहिँ 3-5 सेन्टिमिटरको उसमा चाहिँ गाडेर रोप्ने भनेर भन्छौँ हामी। यी कुराहरूमा विचार गर्नलाई चाहिँ किसान दाजुभाइलाई अनुरोध गर्दछु। भने अर्को साथसाथै अब झारको जहाँ झारको व्यापार बढी आउने समस्या छ त्यसको लागि चाहिँ रोपेको 3-5 दिनभित्रमा चाहिँ झारनाशक विषादीहरू प्रयोग गर्नलाई चाहिँ अनुरोध गर्दछु। त्यो भएपछि झार चाहिँ कन्ट्रोल हुन्छ, झार पछि बिरुवालाई चाहिँ असर गर्न सक्दैन। नत्र बढी 20-25 दिनपछि चाहिँ झार धानभन्दा बढी झार आउने सम्भावना हुन्छ र गोड्नलाई धेरै समय लाग्न सक्छ। यी कुराहरूमा ध्यान दिनुभयो भने धानमा अहिले हामीले चाहिँ रोप्ने बेलामा विचार गर्नुपर्ने कुराहरू चाहिँ यिनी हुन्।
जस्तो यो खासरी हाम्रो अलिक गाउँघरतिर यो साउने भन्छन्, गोरुले पहिला जोत्ने त्यसपछि सम्म बनाउने अनि मात्र रोपिन्छ। गोरु जोत्दा पनि त अलिक ध्यान दिनु पर्यो नि, रोप्ने कुरा त छँदैछ। कस्तो एकदमै सम्म बनाउने कि कसरी जोत्ने, कति बेला बाउसोले कति बेला ट्राक्टरले जोत्छन् कति बेला गोरुले पनि जोत्छन्, अब त्यो कुरामा के जान्दैन?
यो साउनी भन्ने कुरा पनि त्यो भनेको सम्याउनी भनेको नै हो। बढी काहीँ अल्को काहीँ होचो नहोस्, सबै ठाउँमा एकै नासको हिलो होस् भन्ने हिसाबले सम्याउनी हो। र गोरुले त्यसै बाउसे के अरे साउनी गरिसकेपछि पनि बाउसेले चाहिँ पछिबाट कोदालीले चाहिँ अल्को ठाउँको माटो होचोमा लैजाने गरेर चाहिँ त्यसै सम्याउने प्रयत्न गर्नुहुन्छ। त्यो गर्नु नै पर्छ, अनि त्यो एउटा सम्याउने हो। त्यो सम्याएपछि चाहिँ पानी एक नासले चाहिँ बिरुवामा सबै खेतभरि नै पर्न सक्छ। नत्र त्यो यदि सम्याएन भने कहीँ हल्को हुन्छ कहीँ होचो हुन्छ, अल्को भए ठाउँमा पानी पाउँदैन, झार बढी आउँछ, बिरुवाले पानी नपाएपछि त्यहाँ अर्को किसिमको हुन्छ भने गहिरो भए ठाउँमा बढी पानी जम्या हुन्छ, त्यसले चाहिँ राम्रो अक्सिजन पनि नपाउने सम्भावना हुनसक्छ। त्यस कारणले त्यो समयमा गर्नखेरि हाम्रो पानी पनि पछि लगाउनखेरि चाहिँ लिमिट सीमित रूपमा प्राप्त भएको पानीलाई पनि लगाउनखेरि एक नासले लगाउन सकिन्छ, चाँडै हाम्रो भरिन्छ भने त्यसपछिबाट मल खाद पनि त्यही हिसाबले समान रूपले वितरण हुन्छ एउटा कुरो। अर्को कुरो चाहिँ मुख्य कुरो साउनखेरि कि अर्को बाउसी गर्नखेरि चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा के हो भने बुट्टाहरूलाई झारपातका बुट्टाहरूलाई चाहिँ दबाउनु, हिलोमा दबाउनु हो। त्यो दबाइदिएपछि के हुन्छ भने कुहिन्छ, यदि दबाउन सकिएन हिलोमा दबाउन सकिएन जमिनभन्दा बाहिर भयो भने त्यो झार त्यतिकै बाँकी बस्छ र हामीले हालेको मलखादहरू बिरुवालाई हालेको मलखाद चाहिँ त्यो झारले खाइदिन्छ र हामीलाई नोक्सान पुर्याउँछ। अनि त्यसपछि झार धेर भएपछि फेरि रोग किराको चाहिँ आश्रय स्थल बन्न सक्छ। यी आदि कारणले गर्दाखेरि साउनी बाउसी गर्नु परेको हो, यी दुई तिनवटा उद्देश्यको लागि त्यो गरे हो।
अब यो बिउ रोप्ने कुरामा पनि त ध्यान दिन पर्यो, तपाईँले ब्याड त राख्नुभयो, त्यो पक्कै उम्रिन्छ, उम्रेकोमा पनि कोही त पहेँलै भइदिन्छ फेरि राम्रोसँग उम्रिँदैन, त्यसैले कस्तो बिउ रोप्ने त?
अब बिउ रोप्नखेरि चाहिँ मैले अघि पनि भनेको थिएँ, अब सकेसम्म बेर्ना उखेल्ने बेलामा पनि हामीले ध्यान दिनु पर्यो, बिरुवा चाहिँ सकेसम्म नचुडियोस्, जरा नचुडिने गरेर हामीले चाहिँ उखेल्नु पर्यो। त्यो गर्नलाई बरु अघिल्लो दिन 24 घण्टा अगाडि नै पानी ब्याडमा पानी हाल्ने, त्यसले गर्दाखेरि काट्नलाई सजिलो हुन्छ र राम्रो जरासहितको बेर्ना हामीले उखेलिन्छ, एउटा त्यसरी गर्न सकिन्छ भने। अनि अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ अब कतिको सकिन्छ व्यवहारिक रूपमा उहाँहरू किसानहरूले सक्नुहुन्छ सक्नुहुन्न, कतिपय किसानहरूले अघिल्लो दिन चाहिँ अझ 2 दिन अगाडि 3 दिन अगाडि चाहिँ ब्याड काटेर राख्ने अनिखेर 3 दिन पछाडि रोप्ने गर्नुहुन्छ, त्यो गर्नु चाहिँ एकदम बिरुवाको लागि एकदम त्यो स्ट्रेस दिनु हो, त्यसबाट चाहिँ बिरुवा सर्नलाई पनि समय लाग्छ, त्यस कारणले जति सक्दो त्यो बिउ काटेर रोप्ने चाहिँ समय चाहिँ सकेसम्म कम जति सक्दो सकिन्छ, आफ्नो व्यवहारिक रूपमा कति गर्न सकिन्छ त्यो हिसाबले जति सक्दो कम समयमा रोप्यो, ब्याड काट्ने बित्तिकै रोप्ने चाहिँ व्यवस्था गर्नु पर्यो, त्यो गर्नुपर्ने गर्नलाई चाहिँ हामीले ध्यान दिनुपर्छ भने। अर्को चाहिँ अब बिरुवा रोप्ने बेला रोपारहरूले चाहिँ जरा नभएको बेर्नाहरू चाहिँ रोप्नु भएन, जरा नभएको बेर्ना रोप्नु र नरोप्नु कुनै अर्थ हुँदैन, त्यो सर्दैन। त्यस्तै गरी अर्को रोप्ने बेलामा हामीले ध्यान किन धानको उसँग चाहिँ ब्याडसँगै झारका बेर्नाहरू पनि हुन्छन्, त्यस कारणले त्यो झारका बेर्नाहरू छानेर रोप्नुपर्ने हो, नत्र धान रोप्ने क्षेत्रमा झार रोपेको हुन्छ। र अर्को कति कहीँ चाहिँ झार बेर्नाहरू चाहिँ अलिकति पहेँलो भएको अथवा रोग लागेको अथवा दागी देखिएको यस्ता छन् भनेदेखि त्यस्तो चाहिँ सकेसम्म नरोपेर अलि स्वस्थ बेर्नाहरू रोप्ने गर्न सक्यो भनेदेखि राम्रो हुन्छ। र अझ धेरै सप्रेका छन् भनेदेखि अब विगत वर्षहरूमा यो गवारो किराहरू धेरै लागेको अवस्था छ भनेदेखि यो ब्याडैमा त्यो गवारो किराका पुतलीहरूले चाहिँ ब्याडको त्यो बेर्नाको टुप्पा टुप्पामा पातको टुप्पा टुप्पामा चाहिँ फुल पारेको हुन्छ, हामीले आँखाले देख्न सक्छौँ यदि ध्यान दिएर हेऱ्यौँ भनेदेखि लहरमा 2 लाइन 3 लाइनमा गरेर बेर्ना के अरे किराले फुल पारेको हुन्छ। त्यस्तो अवस्था देखियो भने बरु 1 इन्च जति माथिको टुप्पा काटेर भए पनि रोपिदियो भनेदेखि त्यो फुल चाहिँ नष्ट हुन्छ, त्यहाँ खेतमा जान पाउँदैन, पछि गवारोको चाहिँ असर कम हुन्छ, यी कुराहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ।
उहाँ हुनुहुन्थ्यो नारका धानबाली विज्ञ हरिकृष्ण उप्रेती। धान रोप्दा के कुरामा ध्यान दिने भन्ने विषयमा कुराकानी गर्दै अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। विद्यार्थीलाई स्कूलमै कृषि खेती सिकाएर कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने बारे सुर्खेतको जनजाति उच्च माविका प्रधानाध्यापक नारायण सिग्देलसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। सामान्यतया हाम्रा धेरै विद्यालयमा सैद्धान्तिक रूपमा मात्रै पठन पाठन हुन्छ, तर सुर्खेतको बरहा गाउँपालिकामा रहेको जनजाति उच्च माध्यमिक विद्यालयका विद्यार्थी भने पढाइ लेखाइसँगै खेती किसानी पनि गर्छन्। 1,250 विद्यार्थीले पढ्ने विद्यालयका 100 भन्दा बढी विद्यार्थी स्कूलमै मौरी पालन, बाख्रा पालन, कुखुरा पालन, बुङ्गुर पालन लगायतका विभिन्न व्यवसाय पनि गर्छन्। यसले उनीहरूलाई स्कूलबाटै खेती किसानी त बनाइरहेको छ नै मनज्ञ आमदानी पनि भइरहेको छ। उज्यालोकी सुर्खेत सहकर्मी मुना हमाल जनजाति उच्च मावि बड्डी चौरमै पुगेर विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलसँग कुराकानी गर्दै हुनुहुन्छ।
नमस्कार, म अहिले यति बेला नेपालकै नमुना विद्यालय सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिका 5 बड्डी चौरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा छु, जहाँ विद्यार्थीहरू कक्षा कोठामा पढ्दैनन् मात्र, यहाँ विद्यार्थीहरू खेतबारीमा पनि काम गर्छन्। विद्यार्थीहरूले तरकारी खेती, माछा पालन, बङ्गुर पालन, मौरी पालन गरिरहेका छन्। यसरी विद्यार्थीहरूले विद्यालयको प्राङ्गण वरिपरि पनि हरियाली गराएका छन्। विद्यार्थीहरूले विद्यालयको प्राङ्गणको एक छेउमा खुर्सानी लगाएका छन्, त्यसै गरेर चिचिन्ना लगाएका छन्, भेन्टी लगाएका छन्, फर्सी लगाएका छन्। यसले विद्यालयको वातावरण नै स्वच्छ बनाइदिएको छ, जहाँ हामीले देख्न सक्छौ। यस विषयमा अझै विस्तृत रूपमा कुराकानी गर्नका लागि म आज यस विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलसँग कुराकानी गर्दैछु।
कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद छ।
यो विद्यार्थीहरूले पढ्दै काम गर्दै गर्छन् भन्ने सोच चाहिँ कसरी आयो र कसरी सुरु गर्नुभयो?
हाम्रो देशले 1.5 खरबको कृषि जन्य वस्तुहरू किनेर खान्छ। त्यसरी वस्तु बाहिरको वस्तु किनेर खाँदा जुन पैसा बाहिर गएको छ त्यसले अलिक पीड़ा हुँदो रहेछ भने हामीसँग पढ्दै गरेका भाइ बहिनीहरूले 6 घण्टा कलेज पढ्ने बाँकी 18 घण्टा के गरेर बस्ने भन्ने चिन्ता पनि हुँदो रहेछ। खाली दिमाग शैतानको घर पनि भन्दा रहेछन्। अनि सोच बनायौं, सोच बनाइसकेपछि भाइ बहिनी सल्लाह गर्यौं र भाइ बहिनीहरू काममा जानुभयो। अहिले पनि हजुरले हेर्नुभयो भने विद्यालयको हाताभित्र कहीँ भिन्डीहरू टन्नै फलेको छ, लौका घिरौलाहरू फलेको, अरे चिचिण्डाहरू फलेको छ, खुर्सानी फलेको छ, गेटेमा एउटा टायरमा माछा पनि पालेर हेरेका छौं भने हाम्रा भाइ बहिनी छोराछोरीहरू अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया जाने बेलामा उनीहरूले घरमा पैसा पठाउने वहाँ कमाएर त्यही उमेर समूहका नेपालमा पढ्दा 24 वर्ष 25 वर्ष हुँदा पनि बुवा आमाले पैसा दिइराख्न पर्ने, तर 18 वर्ष सुरु भएका भाइ बहिनीहरू अमेरिका बेलायत गएर पढ्दाखेरिमा चाहिँ घरमा टन्नै पैसा पठाउने, अनि हाम्रो वस्तु बिक्री नभएर नगरेको भन्नु पनि छैन किनभने ठूलो परिणाममा हामी भारतबाट, चाइनाबाट, अरू देशबाट सामान, कृषि वस्तु किनेर खाइरहेछौँ। होइन, यो त हाम्रै भाइ बहिनीसँग कुरा गर्न पर्यो, उनीहरूलाई मोटिभेसन गर्न पर्यो, पैसा पनि आउने, देशले वस्तु पनि पाउने, बिजी पनि भइने भनेर कुरा गरेपछि भाइ बहिनीहरू मान्नुभयो, काम गर्नु भएको छ, जो कामका धेरै कुराहरू यहाँहरूले हेर्नुभयो।
जस्तो अहिले भाइ बहिनीहरूले कति जग्गामा तरकारी खेती गर्नु भएको छ, अरू अन्य के के कामहरू गर्नु भएको छ?
जस्तै विद्यालयले आफैले गरेको आफ्ना फर्महरू छ, माछाको, बाख्राको, अनि सानो बङ्गुर छ, गाई छ, होइन, टनेलमा केही खेतीहरू छ भने भाइ बहिनीहरूले अहिले आजको मितिमा हेर्नुभयो भने माथि नाउलामा 50 रुपियाँ जग्गामा अर्ग्यानिक तरकारी खेती सुरु गरेको छ। भेन्टा उत्पादन भएको छ, लौका उत्पादन भएको छ, अलि अस्ति काँक्रा थियो, अनि उनीहरू दुई तरिकाले गरिरहेको छ। एउटा बिउ, स्थानीय बिउ संरक्षण गर्ने तरिकाले गरिरहेको छ, एउटा व्यावसायिक तरिकाले गरिरहेको छ, अर्को चाहिँ यहाँ सुनद्वारीमा 3 जना मान्छेहरू विदेश जानलाई, इन्डिया जान तयार भएको मान्छेहरूलाई हाम्रो कृषि पढिरहेको भाइहरूले होइन अङ्कल हामीसँग अहिले सिप छ, तपाईँहरूसँग बल छ, काम गरौँ भनेर 5,000 कुखुरा हटाउने खोर बनाइरहेको छ। अहिले मौका मिल्यो भने हेर्न जाउँला। र उहाँहरूले त्यो अब त्यसबाट निस्किने मलले फेरि हामी 5 टनेलमा चाहिँ तरकारी खेती गर्नुपर्छ भन्ने लाग्नु भएको छ। एउटा भर्खरै हेर्नुभयो मल्चिङ गरेर मल्चिङ प्रविधिबाट चाहिँ खुर्सानी लगाइराख्नु भएको छ, भेन्टा लगाउनु भएको छ, त्यो 2-3 रोपनीमा छ। यतापट्टि 3 रोपनीमा अर्को फेरि यो छात्रवृत्ति समूहको र अरू यही स्थानीय अरू क्लासको भाइ बहिनीहरू मिलेर त्यहाँ पनि 3 रोपनीमा मकै, फर्सी, लौका, खुर्सानीहरू गरिराख्नु भएको छ। त्यस्तै गरेर अरू सानो सानो समूहमा भाइ बहिनीहरूले कहीँ कुखुरा पालेको, कोही बङ्गुर पालेको, यहाँ होस्टेलमा अहिले जानुभयो भने आज सायद त्यो भाइको चाहिँ बङ्गुर 3 बङ्गुर ब्याउने छ, आज बच्चा दिन्छ होला 30-40 बच्चा उसले उत्पादन गरेर फेरि बजारमा लैजाँदैछ। यसै ठाउँ ठाउँमा गरिरहेको छ भाइ बहिनी।
विद्यालयले कसरी सहयोग गरिरहेको छ विद्यार्थीहरूलाई?
विद्यार्थीहरूलाई पहिला त मोटिभेसन गर्छ, सूचना प्रवाह गर्छ, ल तपाईँहरू केही गर्न चाहनुहुन्छ भने समूह बनाउनुहोस्, एक्लै आए पनि हुन्छ, तपाईँहरूलाई हामी जग्गा खोजिदिन्छौँ नपाएपछि, अनि कुखुराको खोरहरू खोजिदिन्छौँ, बङ्गुरको खोरहरू खोजिदिन्छौँ, माछा पोखरीहरू खोजिदिन्छौँ, माछा पनि पालिरहेको छ, अनि तपाईँलाई प्राविधिक सल्लाह दिनको लागि सरको व्यवस्था गरिदिन्छौँ, तपाईँ आफैले पनि पढ्नु भएको छ, त्यसपछि पैसा चाहियो भने विद्यालयले ऋण पनि उपलब्ध गराइन्छ, त्यो ऋण सानो भयो भने ब्याङ्कसँग कुरा गरिदिन्छौँ भनेर अहिले त नबिल ब्याङ्क यहीँ आएको छ, योभन्दा पहिले एनएमबी ब्याङ्क कुरा भइरहेछ, उहाँहरूसँग कुरा चलिरहेको छ, तर अहिले बड्डीचरमै नबिल ब्याङ्क आइसकेपछि अस्ति मेन्सालाई बोलाएर भनेपछि हुन्छ, म सहज तरिकाले भाइ बहिनीलाई लोन उपलब्ध गराइन्छु भन्नुभएको छ। यिनी सहयोगहरू गर्छौँ अनि मार्केट पनि खोजिदिन्छौँ।
विद्यालयले पनि आफै लोन दिन्छ भन्नुभयो, कतिसम्म दिनुहुन्छ?
हामीले 5 जना विद्यार्थी आयो भने 25,000 रुपियाँ, एउटा विद्यार्थी बराबर 5,000 रुपियाँ दिन्छौँ, 7 जना आयो भने 35,000 रुपियाँ पाउँछ, 8 जना आयो भने 40,000 रुपियाँ पाउँछ, कहिले कहिले 2 जना मात्रै आयो अलिक बढी पैसा आयो भने उसले अरू 6 जना विद्यार्थीहरूको पनि सहमति लिएर आयो भने फेरि उसले त्यो प्रति विद्यार्थी 5,000 को दरले पनि पाउँछ। र 5 जना विद्यार्थी आयो 25,000 रुपियाँ मात्रै लगेर काम सुरु गर्यो, तर उसको प्रगति राम्रो छ, उसको झुकाव लगाव राम्रो छ, मेहनत राम्रो देखियो भने हामीले त्यसलाई त्यो 5,000 भन्ने बन्देज भन्दा माथि गएर 50,000, 1,00,000, 1.5 लाखसम्म पनि दिन्छौँ। फेरि
विद्यार्थीहरूले कहिलेसम्म त्यो पैसा चाहिँ फिर्ता गर्न सक्ने समय अवधि पनि तोकिदिनुहुन्छ?
त्यो त उसको त प्रकृति हुन्छ, जस्तै 45 दिनमा कुखुरामा लगाएको छ भने 45 दिनमा उसले कुखुरा पालेर सक्छ, हार्भेस्ट गरिसकेका हुन्छ, त्यसपछि उसले पैसा फिर्ता गर्न पर्छ। अब अरू अन्न बाली तरकारीहरू 90 दिन 45 दिन के आधारमा जान्छ, अनि उसले बाली भित्र आएपछि हाम्रो पैसा फिर्ता गर्ने।
विद्यार्थीहरूले अब पढ्दै गरेको कुरालाई फेरि उत्तिखेरै भनौ न, व्यवहारमा लागू गर्दाखेरिका अनुभवहरू कस्ता छन्? विद्यार्थीहरूले यसलाई चाहिँ कसरी लिएका छन्?
अब एउटा बङ्गुरको बारेमा सेतो पाटीमा चित्र बनाएर पढ्नु र अनि फर्ममै काम गरेर पढ्नुमा आकाश जमिनको फरक हुन्छ। च्याउ खेती सेतो पाटीमा पढ्नु र फेरि आफैले बनाएर पढ्नुमा धेरै फरक हुन्छ। हाम्रो भाइ बहिनीहरूले यसपालि 1,000 किलो भन्दा बढी च्याउ अघिल्लो सिजनमा चाहिँ बेच्यो बनाएर बेच्यो भने चाहिँ उनीहरू उत्साहित छ, पैसा पनि कमायो, 300 रुपियाँ खोसाखोस गरेर चाहिँ 300 रुपियाँ किलो च्याउ बेच्न पाएको छ, राम्रै पैसा कमायो, 40-50 हजार रुपियाँ पनि एउटा ग्रुपले कमाएको हामीसँग रेकर्ड छ। तरकारी बेच्नेहरूले मजाले अहिले पनि बजारमा आउने तरकारीहरू विषादयुक्त आएको छ भने हाम्रो भाइ बहिनीले सकेसम्म चाहिँ अर्ग्यानिक गरेको छ, ताजा हात हातै बारी बारी टिपेर घर घरमा लगेर बेचेको छ, त्यो ओइलाको पुरानो पनि छैन। माछा पाल्ने भाइ बहिनीहरू छ, उनीहरू पनि आसामसम्म हाम्रो यहाँको माछाहरू भाइ बहिनीले आफैले बेच्यो, अब नयाँ सिजन आउँदैछ फेरि हाल्छ, भाइ बहिनीहरू पनि अत्यन्तै उत्साहित छ भने अनि त्यसपछि गएर त्यो उपभोग गर्ने उपभोक्ता पनि खुसी हुनुहुन्छ, ताजा रसिलो तरकारी खान पाउनु भएको छ। हामीसँग मह पनि छ, फेरि 76 घर मौरी छ, त्यो मह पनि भाइ बहिनीहरूले तरकारी बेच्न जाँदा उनीहरूले आफैले प्रचार गर्छ, मह पनि छ है स्कुलको भनेपछि ए ल 3 किलो पठाइदिनु 4 किलो पठाइदिनु भन्ने फेरि भाइ बहिनीहरूको मह पनि बेचदिने गरिरहेको अवस्था छ।
अहिले चाहिँ कुन कुन जिल्लाबाट यहाँ विद्यार्थीहरू आउनु भएको छ?
अहिले 26 जिल्लाको हाराहारीमा विद्यार्थीहरू हुनुहुन्छ, जस्तै भूकम्प प्रभावित जिल्लाको 11 जिल्लाका भाइ बहिनीहरू यहाँ पढिरहेको अवस्था छ भने कर्णालीको माथिल्लो भेगको डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, बझाङ, दैलेख, सुर्खेत भइहाल्यो, बाँके, बर्दिया, दाङ, कैलाली, अछाम, गुल्मी, यति जिल्लाको अझै योभन्दा बढी पनि हुनुहुन्छ।
कति जति विद्यार्थी सबै गरेर?
सबै गरेर अहिले 313 जना विद्यार्थीले पढिराख्नु भएको छ, यो भनेको 320 जना हो, लोन पनि 7 जनाले छोडेको अवस्था छ। 18 महिने कृषि र 18 महिने भेटनरीमा 40-40 जना अनि आईएससी एजीमा फर्स्ट इयर सेकेन्ड इयर थर्ड गरेर 4-3, 12-120 जना, त्यस्तै भेटनरीमा फर्स्ट इयर सेकेन्ड इयर थर्ड गरेर 120 जना भने अहिले भेटनरीको सेकेन्ड इयर मात्रै पढाइ छ, अब थर्ड इयरमा जाने हो, नयाँ भर्नामा फेरि थपिन्छ भने छात्रवृत्ति समूहको 36 जना विद्यार्थी अहिले पढिरहेको छ, 37 थियो एक्जामले फेरि छोड्नु भयो।
अब यति धेरै विद्यार्थीहरू सबैले काम गर्नुहुन्छ, उहाँहरूलाई जग्गा कसरी उपलब्ध गर्नुहुन्छ?
सबैले गर्नुभएको छ, जस्तै फर्स्ट इयरको लागि हामी त्यति करलाई गर्दैनौँ किन, फर्स्ट इयर आइएससीएजी र आइएससी भेटको फर्स्ट इयरमा 40-80 जनालाई उहाँहरू प्योर साइन्स पढ्नुपर्ने हुन्छ, अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, विज्ञानको नि फिजिक्स, बायो, जुलोजी पढ्नुपर्ने, अलि मेहनत पनि गर्नुपर्ने, 11-12 विज्ञानकोलाई एकैचोटि त्यहाँ राखिदिएको छ, त्यसैले उहाँहरूलाई हामी धेरै कर गर्दैनौँ, उहाँहरू पनि गर्न सक्नुहुन्छ नि उहाँ बाहेकका अरू विद्यार्थीलाई र कम्पलसरी गर्नुपर्छ भनेका छौँ, तर यसपालिबाट अनिवार्य रूपमा जाँदैछौँ। होइन, बड्डीचोरमा धेरै जमिनहरू छ, त्यसपछि स्कुलकै आफ्नै 25 बिघा जमिन छ, त्यसैले जग्गाको लागि चाहिँ त्यति साह्रो गाह्रो छैन, इच्छा शक्ति भयो भने त यी सबै जमिनमा गर्न सकिन्छ। यहाँ लास्ट इयर चाहिँ बर्खामा पानी आएको थियो, उसको हामी सोधखोलाको नहर सिँचाइ योजना छ, त्यो पानी आएको थियो र हामीले आफै स्कुलले पनि 76 मुरी धान बेच्यौँ, बिचमा साउन भदौको महिनामा खोलाले लगिदियो, त्यो बाढीले लगिदियो, अनि त्यसपछिको नहरको पानी आएन र अलिक सुक्खा जस्तो हो कि भन्ने र अलि राम्रोसँग काम गर्न सकेको अवस्था थियो। यसपालि फेरि त्यसलाई पुननिर्माण गरिसकेपछि यो असारको 1-2 गतेबाट पानी चालु हुन्छ, त्यो भयो भने फेरि भाइ बहिनीमा नयाँ उत्साह साथ काम गर्ने जाँगर चल्छ। पानी कुरा गर्दा पानी अहिले स्कुलले 2 डिप बोरिङ पनि आफैले खनेको छ, त्यसबाट पनि भाइ बहिनीलाई तरकारी खेती गर्न सजिलो भएको छ, माछा पाल्न सजिलो भएको छ भने
अब विद्यार्थीहरूले घरबाट पनि खर्च ल्याउनु पर्दैन होला, यहाँ यसरी काम गरिरहँदाखेरि केही आमदानीहरू पनि हुन्छ, कसरी त्यो म्यानेज गरिरहनु भएको छ विद्यार्थीहरूले? जस्तो फी पनि तिर्नुपर्छ स्कुलमा, स्कुलमा फी सकेसम्म विद्यार्थीहरूले आफै दिनुहुन्छ कि आफै कमाएर दिनुहुन्छ कि घरबाट पनि मगाउनुहुन्छ?
अब सबैले घरमा अब जति ठुलो भोल्युममा गर्यो, जति मेहनत गर्यो त्यति पैसा कमाउने हो। हाम्रो भाइ बहिनीहरूले जम्मा 100 वटा कुखुरा पाल्दाखेरि 7,500 रुपियाँ 45 दिनमा कमाएको छ, होइन, त्यो 500-500 गयो भने त्यो 50,000 जान्छ, अहिले त अहिले भने 5,000 कुखुरा पाल्ने गरी अगाडि बढिरहेको छ एउटा ग्रुप, 30 वटा बङ्गुर पाल्ने गरी एउटा ग्रुप बढिरहेको छ, जसले काम गरेको छ, जसले 700 जस्तै 18 महिने पढ्यो भने त 1700-1800 रुपियाँ मासिक फिस हो, अहिले पनि फर्सी बेचेको बहिनीले 60-70 किलो फर्सी लौका बेचे भन्नुभयो नि त 30 रुपियाँको दरले बेचिरहेको छ, 21-22 हजार रुपियाँ भयो, त्यो बाहेक चाहिँ उसले मकै पनि बेचिरहेको छ, सायद मन लाग्छ 1000-1200 सयको धनियाँ बेचेको छ उनीहरूले, स्कुलमा एउटा सानो टुक्रा छ, एउटा सानो कोठाको आधा भन्दा नि सानो भाग छ, त्यसमा 800 सयको धनियाँ बेच्यो, होइन, जो खेल्दै गर्दाखेरि पनि कमाउनु हुँदोरहेछ, त्यसैले जसले राम्रोसँग गरेको छ, राम्रो भोल्युममा गरेको छ, उसले घरमा पैसा पनि पठाएको छ, त्यसको रेकर्ड छ हामीसँग, जसले सानो गरेको छ उनीहरू चाहिँ आफूलाई चाहिने चिया खर्च चलाएको छ, पकेट खर्च लाएको छ, च्याउ बेचेरै अब 50-60 हजारको दिन कमायो नि, 5 जना बाँध्ने भने त 8-10 हजार रुपियाँ पऱ्यो उनीहरूलाई।
यसले चाहिँ अभिभावकलाई कतिको सहयोग पुग्ने रहेछ नि?
अत्यन्तै सहयोग नि, हिजो घरमा ढलेको सिन्कार नउठाउने छोरछोरीहरू यहाँ आएर काम गरिसकेपछि अहिले चाहिँ बुवा यस्तो गर्न पर्यो, मम्मी यस्तो गर्न पर्यो, त्यहाँ बारी तयार गर्न पर्यो, माछा पाल्न पर्यो भनेर यहाँ छुट्टीमा गएर घरमा माछा पालेको तरकारी खेती गराएको रेकर्डहरू पनि छ। आमा बुवाहरू खुसी हुनुहुन्छ मेरो छोरीले अब कमसेकम आफ्नो खुट्टामा उभिनी भयो, सिप सहितको पढाइ पढेको छ, काम गरेर खान सक्छ भन्ने छ।
एउटा सामुदायिक विद्यालयले कृषिलाई व्यवसाय गराउनको लागि कसरी सक्ने रहेछ नि?
यो त सबैभन्दा ठुलो इच्छा शक्ति हो, एउटा इच्छा शक्ति हो। अर्को कुरा, हामीले विद्यार्थी जो बजारमा पठाछौ नि साधारण शिक्षा पढाएर, त्यो विद्यार्थीले काम नपाएको अवस्थामा विद्यालय परिवारमा अलिक थोरै चिन्ता मान्नुपर्ने हुँदो रहेछ। मैले के पढाएँ, के सिकाएँ, पढाएँ भन्दा मैले के सिकाएर उसले काममा जानु पर्थ्यो गएन, ऊ आज भोकै बस्नुपर्ने, अर्काको मुख थाक्नुपर्ने, बेरोजगार बस्नुपर्ने अवस्था मेरै कारणले भयो कि भनेर स्कुलले सोचिदिने र उसलाई विद्यालय तलै तहबाट नै उसलाई सानो सानो कामहरूमा लगाउने। जस्तै त्यहाँ अब अहिले त हामीले यसपालि कक्षा एकदेखि दससम्मकै भाइ बहिनीलाई फर्सी, लौका, चिचिन्डो, घिरौला, कुबिन्डो घरमा रोप्नुपर्छ है। कति दिनमा बढ्यो, कति दिनमा चाहिँ लामो भयो, कति लामो भयो, कहिले फुल फुल्यो, कहिले चाहिँ फल्यो, कतिवटासम्म फल्यो, कति किलो फल्यो, रेकर्ड राख्नुपर्छ भनेर भनेका छौँ। त्यो भनेको अर्थ के हो त भन्दाखेरिमा ऊ अहिलेबाट सानो सानो कुराहरू गर्न सिक्ने, त्यति मात्रै होइन कि भाइ बहिनीले फलाएको तरकारी स्कुलमा ल्याउनु भयो भने हामी किनी पनि दिन्छौँ भनेको छ, हामी किनिदिन्छौँ सबै कलेक्सन गरेर, कि सबै विद्यार्थीले काममा जान सक्यो भने उसको उसले उत्पादन गरेको वस्तु बिक्री गर्न सक्यो भने ऊ खुसी पनि रहन्छ र हामीलाई पनि चिन्ताको विषय हुँदैन भन्ने लाग्छ। यस्तै सोचाइ सबैसँग भयो, सबै स्कुलले आफ्ना बालबालिकाहरूलाई मेरै छोरछोरी बराबर हुन्, यी बेरोजगार हुँदाखेरि मेरो छोरछोरी बेरोजगार हुँदा मलाई जति पीडा हुन्थ्यो, सबैका छोरछोरी बेरोजगार हुँदा मैले पनि पीडा मान्नुपर्छ र मैले राम्रो शिक्षा दिनुपर्छ भनेर उहाँ लाग्नु भयो भने सबै स्कुलहरू यस्तो गर्न सकिन्छ।
अहिले जस्तो विद्यार्थीहरूले यहाँ सिजन अनुसार चाहिँ के तरकारी खेतीहरू गर्छन्, अनि जस्तो कति चाहिँ बङ्गुर फर्महरू छन्, बाख्रा फर्महरू कति छन्, अनि तरकारी फर्महरू कति छन्?
अहिले हामीसँग हाम्रो आफ्नो विद्यालयको 175 रोपनीमा फैलिएको 52 बाख्रा भएको फर्म छ। अहिले 3-4 वर्ष भयो त्यो बाख्राको मल हामीसँग ठुल्ठुला दुईटा खाल्टामा छ। हामीसँग त्यो 175 रोपनीमा हामीले 1250 बाँसहरू लगाएको, धेरै जसो हुर्केको छ र हामीले अम्रिसो लगाएका छौँ। त्यो अम्रिसोले अहिले हाम्रो स्कुललाई पुग्ने गरी कुचो 50 भन्दा बढी कोठालाई बढार्न पुग्ने कुचो हामीसँग आफ्नो उत्पादन छ नि, गाउँकोले पनि हाम्रोबाट कुचो किनेको अवस्था छ नि। यसपालि हामीले 6-12 र उता प्राविधिको 3 तहको चाहिँ 4 क्लासको विद्यार्थीहरूलाई कम्तीमा चाहिँ 1 बढीमा 7 उही त्यो हाम्रो बाख्रा फर्ममा लगेर अम्रिसो र घाँस लगाउने खाल्टो, बाँस लगाउने खाल्टो भाइ बहिनीले खन्ने, त्यो खाल्टोमा त्यो बाख्राको मल हाल्ने, अहिले हामी भर्खरै बायोचार प्रविधि पनि भित्राएका छौँ, त्यो कुरालाई त्यसमा खाल्टोमा भर्नेर अम्रिसो वा बाँस अथवा कुनै घाँस डाले घाँसहरू लगाएर अरू घाँसहरू लगाउने र कमसे 175 पनि टोटल्ली चाहिँ हरियो भएको चाहिँ गराउने एउटा अभियानमा छौँ। त्यहाँ बाँस अम्रिसो र बाख्रा त्यहाँ फर्म छ भने अहिले बङ्गुर चाहिँ होस्टेलमा चाहिँ 3 माउ पालेको छ एकजना भाइले, स्कुलको आफ्नो फर्ममा चाहिँ 2 सुँगुर लोप हुन लायो भनेर सुँगुर पालेका छौँ, अहिले बङ्गुर छैन। त्यो फर्ममा चाहिँ 5 गाईहरू छ। अहिले भर्खरै हामीलाई प्रदेश कृषि मन्त्रालयले 5 लाख रुपियाँ त्यो गोठ सुधार गर्नको लागि अनि साइलेज बनाउनको लागि चाहिँ साइलेज बनाउनु एउटा ठुलो खाल्टो बनाउनको लागि र त्यो गोठ सुधारको लागि भनेर चाहिँ र घाँसको लागि र टनेलको लागि भनेर चाहिँ 5 लाख रुपियाँ दिनुभएको छ। हामी तीव्र रूपमा काम गरिरहेका छौँ।
विद्यालयमा विद्यार्थी त पढ्न भनेर आउँछन् होइन, अभिभावकले पनि मेरो छोराछोरीलाई छोराछोरीले केही सिकोस्, त्यहाँबाट केही जानोस्, पढोस् भनेर पठाउनु भएको हुन्छ होइन। अब यहाँ आइसकेपछि यसरी खेतबारीमा काम पनि गर्नुपर्ने, पढ्नु पनि पर्ने, अभिभावकले चाहिँ कतिको सहयोग गर्नुभएको छ, अभिभावकले चाहिँ कतिको सकारात्मक रूपमा लिनुभएको छ?
एकदम सकारात्मक लिनुभएको छ, किनभने आज कामै नगराएर सिप नसिकाएर पढेका 24 मास्टर्स गरेका होइन एमए गरेका छोराछोरीहरूलाई फेरि खर्च भर्न पर्दा बुवा आमालाई कति पीडा छ होइन। तर हाम्रो त 18 पढ्दै गर्दा, 3 पढ्दै गर्दा त्यो 16 18-20 वर्षको उमेरमै उसले कमसेकम घरबाट खर्च दिन सक्दैन है, आफै कमा भनेर भनिदियो भने पनि उनीहरूले अरू लोनहरू लिएर कमाउन सक्ने अवस्थामा त बने नि त उहाँहरू त होइन। बनेको गर्दाखेरि त बुवा आमा त खुसी हुनुहुन्छ नि, अनि त यो त फेरि गरेर सिक्ने शिक्षा हो। अहिले त पढ्न जाने भनेर पो बिग्रिया हो, त सिक्न जाने भनेर पठाउने हो भने त सिक्ने बेला त काम त गर्नै पर्छ नि त।
अब यस विद्यालय त देशकै नमुना विद्यालयको रूपमा पनि तपाईँहरूले परिचित गराइसक्नु भएको छ,
हामी सानो प्रयास गरेका छौँ, त्यसलाई सबैले मन पराइदिनु भएको छ।
हजुर, अब यस्तै विद्यालय धेरै गराउनु छ हाम्रो ठाउँमा
होइन।
अब यहाँ भर्खरै प्रदेश मन्त्रीज्यू
आएर
चाहिँ भेट्नुभयो, हेर्नुभयो सबै होइन, अब चाहिँ यस्तै विद्यालय यो क्षेत्रमा बनाउने पनि उहाँहरूको पनि हाम्रो पनि लक्ष्य छ, हाम्रो पनि योजना छ भन्नुभएको छ, कसरी बनाउन सकिन्छ होला?
पहिला त उहाँहरूले एउटा सानो त्यस्तो हेड टिचरहरूको एउटा गोष्ठी गर्ने, सकिन्छ भने हाम्रै विद्यालयमा ल्याएर गर्ने होइन, अनि हाम्रो अनुभवहरूलाई पनि सेयर गर्ने। अझै मलाई त कहाँ भन्न मन लाग्छ भने एउटा ब्याङ्क म्यानेजर बनाउँदै गर्दा ब्याङ्क म्यानेजरलाई टास्क दिइन्छ, तपाईँले त्यहाँ गएपछि यति करोड रुपियाँ लगानी गर्नुपर्छ, यति करोड डुब्न लागो ऋण चाहिँ असुल गर्नुपर्छ, यति करोड तपाईँले निक्षेप जम्मा गर्नुपर्छ, यति कुरा गर्न सक्नु भएन भने तपाईँलाई त्यहाँ म्यानेजर राखिँदैन, अर्को पठाइन्छ भन्छ। बिमा कम्पनीमा पनि त्यस्तै हुन्छ, कतिजनालाई बिमित गरायो भने बल्ल उस पद चाहिँ पोस्टिङ माथि हुने हो, मतलब बढुवा हुने हो र अनि कति पैसा उसले तलब खानियो भन्ने हुन्छ। तर हामी हेड टिचरहरूलाई, शिक्षकहरूलाई, विद्यालय व्यवस्थापन समितिलाई, जिल्ला शिक्षा अधिकारीलाई, गाउँ शिक्षाको शिक्षा प्रमुखलाई, मन्त्रीज्यूलाई त कसैले भन्नै परेको नि त, पढाएर उसले काम पाओस् कि नपाओस्, बजारमा बिक्री होस् कि नहोस्, एउटा राम्रो चाहिँ चाउचाउ फ्याक्ट्रीकोले उत्पादन गरेको चाउचाउ राम्रो भएन र बजारमा बिक्री भएन भने त्यो म्यानेजरलाई राख्छ राख्दैन, अनि त्यो साउ डुब्छ नि त। हो, हाम्रो पनि शिक्षाको माध्यमबाट हाम्रा बालबालिकाहरू बजारमा, श्रम बजारमा बिक्री नभएपछि त डुबेको अवस्था हो नि त। हो, त्यो कुरालाई छलफलमा ल्याउने, बहसमा ल्याउने र इच्छुक सरहरूको पहिला समूह बनेर काम सुरु गर्दै गर्ने, त्यो देखासिकीबाट अरू सरहरूले पनि त्यसलाई गर्नुहुन्छ र मन्त्रालयले कुन कुन क्षेत्रमा कतिवटा स्कूलमा यस्तो कार्यक्रम गर्न चाहेको हो, तिनी स्कूलमा चाहिँ तिन स्कूलको हेड टिचरहरू व्यवस्थापन समितिलाई बोलाएर छलफल गराउने, उहाँहरूलाई पनि मोटिभेसन गर्ने, उहाँहरूको लागि नयाँ कुरा हुनसक्छ। विशेष गरी अहिले साधारण शिक्षा पढाइरहेका भन्दा पनि प्राविधिक शिक्षा पढाइरहेका स्कूलहरूको मात्रै गर्दाखेरि पनि एउटा भोल्युममा चाहिँ बाहिर उत्पादित वस्तुहरू निस्किन्छ, त्यसको सिकाइ चाहिँ छिमेकी विद्यालयले गर्न सक्छ।
अब उहाँले यदि सम्पर्क गरेर फोन गर्नुभयो भने तपाईँ विद्यालयमै उपस्थित भएर केही दिन त्यहीँ बसेर नै सहयोग गर्नुहुन्छ कि कसरी गर्नुहुन्छ?
अब कतिपय त उहाँहरूले जस्तै रेडियोबाट उत्साहित हुनेर धेरै सिक्ने हुनसक्छ, कतिपयले मेरो फेसबुक नारायण सिग्देलमा जानुभयो भने त्यहाँ मेरा स्पिचहरू, हामीले गरेका कुराहरूलाई धेरै रेडियो टेलिभिजनहरूले प्रमोट गर्नुभएको छ। अस्ति भर्खरै पनि सिटीभिटले एउटा टिम पठाएर हाम्रो भिजुअलहरू खिचेर टेलिभिजनमा प्रसारण गरेको छ। राष्ट्रिय युवा परिषदको हामी पुरस्कृत विद्यालय हो, एउटा पुरस्कृत युवा प्रतिभा हो हाम्रो विद्यालय होइन, अनि त्यसमा पनि उहाँहरूले पठाएर एउटा टेलिभिजनमा त्यो कार्यक्रम पनि छ। त्यस्तै गरेर अब सिटी शिक्षा मन्त्रालयले पठाउने कुरा गरिरहेको छ, ती कार्यक्रमहरू गएर हेरेर पनि उहाँहरू मोटिभेट हुन सक्नुहुन्छ भने अर्को टेलिफोनमा कुरा गरेर केही आइडियाहरू लिएर फेरि काम गर्न सक्नुहुन्छ। त्यसको लागि पनि उहाँहरूले मलाई सम्झिन सक्नुहुन्छ, मेरो फोन नम्बर 98582523524 नारायण प्रसाद सिक्देल होइन, अलिक 10-15-20 दिन पहिल्यै मसँग टाइम म्यानेज गरेर आइदिन पर्यो भन्नुभयो भने समय मिलाएर विद्यालयमै गएर पनि त्यो उहाँहरूलाई मोटिभेसन गर्ने काम गरेको छु, त्यसलाई मैले मेरो कर्तव्य नै ठानेको छु। किन भन्दा एकपालि गएर आफू 2-4 घण्टा त्यहाँको मान्छेहरूसँग छलफल गरेर त्यो विद्यालयले पनि यस्तै कमाउँदै पढ्दै प्राविधिक शिक्षामा जाने बाटो खोल्छ भने हामी त्यसलाई सहज लिने गरेका छौँ। कहिले कहिले उहाँहरू आफै आउन पनि सक्नुहुन्छ भने, उहाँहरूलाई आउन अप्ठ्यारो हो भने मलाई मात्रै बोलाउन पनि सक्नुहुन्छ।
उहाँ हुनुहुन्थ्यो जनज्योति उच्च मावि सुर्खेत बड्डीचौरका प्रधानाध्यापक नारायण सिग्देल। विद्यार्थीलाई स्कूलमा पठन पाठनसँगै खेती किसानी सिकाएर कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने बारे सुर्खेत सहकर्मी मुना हमलसँग कुराकानी गर्दै, उहाँसँगको यो कुराकानीसँगै कृषि विशेष कार्यक्रम बदलिदो नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकारीमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।